إلى ثمود أخاهم صالحا قال يا قوم اعبدوا الله ما لكم من إله غيره اور ہم نے بھیجا قوم سمود کی طرف ان کے قبیلی خاندانی بھائی حضرت صالح علیہ السلام کو سمود جد امجد کا نام تھا سمود ابن عابر ابن ارم ابن سام ابن نو اور صالح علیہ السلام کا نسب بھی سمود سے ملتا تھا صالح ابن عبید ابن جادر ابن سمود اس طریقے سے بعض لوگ کہتے ہیں کہ سمد مائے قلیل کو کہتے ہیں صافے اور یہ قوم جہاں آباد تھی وہاں پانی کی قلت تھی صالح علیہ السلام کو اللہ نے نبی بنا کے بھیجا اپنے دعوت دی اے میری قوم تم ایک اللہ کی عبادت کرو اللہ کے سوا تمہارا کوئی معبود نہیں ہے وَأَنشَأَكُم مِّنَ الْأَرْضِ اسی اللہ تعالی نے تم کو زمین سے پیدا کیا مراد ہے انسان کے فرد اول حضرت آدم علیہ السلام کو اللہ نے زمین سے پیدا کیا وَاسْتَعْمَرَكُمْ فِيهَا اور اللہ تعالیٰ نے تم کو زمین کے اندر بسا دیا یعنی تم کو زمین کے اندر آباد کرنے والا بنایا آباد کیا کہ تم زمین کے اندر رہتے ہو تو وَاسْتَعْمَرَكُمْ کا ایک مطلب ہے اللہ نے تم کو زمین میں آباد کیا باقی رکھا دوسرا مطلب ہے زمین کی آباد کاری کرنے کی اللہ نے تم کو قدرت اور طاقت عطا فرمائی تیسرا مطلب یہ ہے کہ تم اپنی آبادیوں کو ایسا آباد کرتے ہو کہ مدت عمر وہاں تم خیریت کے ساتھ رہ سکو وَاسْتَعْمَرَكُمْ فِيهَا فَاسْتَغْفِرُوا اور تم شرک سے اللہ کے سامنے استغفار کرو ثُمَّ تُوبُوا إِلَيْهِ پھر اطاعت کر کے تم اللہ کی طرف رجوع کرو اِنَّ رَبِّي قَرِيبٌ مُجِيبٌ یقیناً میرے رب مخلوق سے بہت قریب ہے یعنی اللہ علم اور قدرت کے اعتبار سے مخلوق سے بہت قریب ہے مجیب کے معنی جو مانگتا ہے اللہ ان کی دعا قبول کرتے ہیں قالوا یا صالح قد كنت فینا مرجوا قوم کے لوگ کہنے لگے صالح تم تو ہمارے درمیان بڑے امید والے تھے مرجو کہتے ہیں کس کو جن سے بڑی امیدیں وابستہ ہو یعنی ہماری قوم میں تم سے بڑی امیدیں وابستہ تھی کہ صالح تم بڑے ہو کے قوم کی لیڈرشپ کرو گے قوم کی صحیح رہنمائی کرو گے قوم کے لیے کچھ اچھے کام کرو گے ہماری امید یہ تھی کہ تم قوم کے سردار بنو گے قد كنت فینا مرجوا قبل هذا یعنی یہ جو دعوت توحید تم سے صادر ہو رہی ہے اس سے پہلے ہمیں تم سے بڑی امیدیں وابستہ تھی ارے گانڈو تمہاری امید سے بڑھ کر ثابت ہوئے یہ تو تم نے صرف سرداری سوچی تھی ان سے وہ تو تم کو دارین کی سرداری کی طرف لے جا رہے اور اس کو تم لوگ ماننے تیار نہیں ہو اتنہانا ان نعبد ما یعبد آباؤنا صالح کیا تم ہم کو روکتے ہو کہ ہمارے باپ دادا جن بتوں کی عبادت کرتے تھے اس کی عبادت ہم نہ کرے اس کی عبادت ہم چھوڑ دے وے تو آبا و اجداد جس کی عبادت کرتے تھے اس سے تم ہم کو روکتے ہو صالح یہ صحیح نہیں ہے تمہارا روکنا تو حضرت صالح علیہ السلام کے بارے میں یہ لوگ ایسی بات کرنے لگے ایسا ہوتا ہے बहुत से लोग अपने जाम के मुताबिक एक उम्मीद कायम करते हैं, हालांकि वो उम्मीद ही फासिद होती है। जैसे कि तुम में से किसी के वालिदैन ने ये उम्मीद कायम की हो कि बेटा मौलवी बनेगा और बहुत कमा के मुझे देगा, बहुत पैसे लाके मुझे देगा, तो ये उम्मीद ही फासिद गलत कायम की। अब तुम जो है फारिग होने के बाद दीन का काम करो और कहे अब्बा अरे बेटा मैंने तो क्या उम्मीद कायम की थी तुझसे, ने तू तो क्या निकला ये धीरे भी, पहले आपने उम्मीद ही गलत कायम की थी मुझसे। तो इस तरीके का मामला है। वा इन्ना लफी शक्की मिम्मा तदउना इलैहि मुरीब अतनहाना अन्ना बुदमा या बुदु आबाउना व इन्ना लफी शक्की मिम्मा तदउना इलैहि मुरीब। साले, जिस तौहीद की तरफ तुम हमको दावत देते हो ने, उसके बारे में हमको तो शक है कि तुम्हारी दावत ही गलत है। मुरीब तरद्दुद में डालने वाला शक है, यानी ऐसा शक है हमें कि वो चैन नहीं पड़ता कि बस तुम्हारी बात हमको लगता नहीं कि सही होए। قال يا قوم أرأيتم إن كنت على بينة من ربي صالح علیہ السلام نے فرمایا اے میری قوم بھلا دیکھو تو اگر میں میرے رب کی طرف سے ایک روشن دلیل کے اوپر ہوں، میرے اللہ نے مجھے معجزہ عطا فرمایا ہے، میری نبوت کی صداقت کے اوپر معجزہ دیا ہے، وَآتَانِي مِنْهُ رَحْمَةً اور اللہ نے اپنی طرف سے مجھے نبوت کے نام سے رحمت عطا فرمائی۔ دیکھو ایک ہے علا بینت من ربی، یہ معجزے کی طرف اشارہ ہے، اور رحمتن کا لفظ اشارہ ہے نبوت کی طرف کہ خدا نے مجھے نبوت دی اور معجزہ بھی عطا فرمایا، پھر بھی تم لوگ نہیں مانتے مجھے، کیسے تم ضدی لوگ ہو۔ فَمَنْ يَنصُرُنِي مِنَ اللَّهِ إِنْ عَصَيْتُ اللہ کے عذاب سے کون مجھے بچائے گا اگر میں اللہ کی نافرمانی کروں تو۔ میں جو اللہ کی نافرمانی کروں تو اللہ کے عذاب سے مجھے کون بچائے گا، کوئی نہیں بچا سکتا۔ فما تزیدوننی غیر تخسیر تم تو میرا نقصان ہی زیادہ کر رہے ہو۔ یامرکم لی بذالک تم مجھے جس چیز کا حکم دے رہے ہو وہ اگر میں مانوں تو میرا تو نقصان زیادہ ہو جائے۔ تم یہ کہتے ہو کہ میں توحید کی دعوت چھوڑ دوں، اگر میں چھوڑ دوں تو میرا نقصان زیادہ ہو جائے۔ تم یہ کہتے ہو کہ آبائی دین بت پرستی پہ میں آ جاؤں، اگر آ جاؤں تو میرا تو نقصان زیادہ ہو جائے، تمہاری اطاعت میں میرا نقصان زیادہ ہے، گمراہی میری بڑھے گی۔ وَيَا قَوْمِ هَذِهِ نَاقَةُ اللَّهِ لَكُمْ آيَةً خود انہوں نے مطالبہ کیا تھا، صالح یہ سامنے چٹان ہے پھٹے اندر سے گابن اٹھنی نکلے اور بچہ جنے تو ہم تیرے اوپر ایمان لائیں گے۔ تو حضرت صالح علیہ السلام نے دعا کی اور چٹان پھٹی اور اندر سے بچہ نکل کر کے آیا اور اٹھنی نکل کر کے آئی اور جو ہے اس 10 مہینے کی گابن اور اس کو بچہ بھی ہوا، پھر بھی ایمان نہیں لائے۔ ان کا جو سردار تھا وہ اور چند لوگ ایمان لے آئے، باقی عام لوگ ایمان نہیں لائے۔ اور اٹھنی کی نسبت اللہ کی طرف نسبت تشریف ہے، جیسے کہ بیت اللہ شرافت عظمت شان بتلانے کے لیے کہ یہ ظاہری اسباب سے ہٹ کر کے قدرت الہیہ سے پیدا شدہ اٹھنی ہے۔ ہاذہ ناقۃ اللہ لکم آیا یہ اللہ کی اٹھنی تمہارے لیے اللہ کی قدرت کی نشانی ہے، یہ حال بن رہا ہے اور اس کا عامل اس میں اشارہ ہے۔ فذروها تأكل في أرض الله اس اٹھنی کو چھوڑو وہ اللہ کی زمین میں چرتی پھیرے۔ یہ اٹھنی بہت کھاتی تھی، عام اٹھنیوں سے کئی گنا زیادہ بڑی تھی یہ اٹھنی، چونکہ وہ اسباب ظاہریہ عادیہ کے خلاف آئی تھی، اسی لیے وہ ڈل ڈال جسم میں بھی بہت بڑی تھی اور کھاتی بھی بہت تھی۔ जिस इलाके में चली जावे सारे के सारे घास साफ कर देवे वो। इसीलिए फिर जो है बारी बना दी गई कि ये इलाका ऊंटनी का, ये इलाका कौम के जानवर का, एक दिन ऊंटनी का, एक दिन जो है बाकी जानवरों का। क्योंकि उसका जिस्म देख करके जानवर बाकी नहीं रहते थे, सब भाग जाते थे और लोगों को बड़ी मुश्किलें हो जाती थी। तो कहा इसको आजाद चरने दो अल्लाह की जमीन में, अल्लाह की ऊंटनी अल्लाह की जमीन पे चरे। वला तमस्सुहा बिसू, उसको किसी तरह भी अजियत मत पहुंचाओ, उसको तकलीफ मत पहुंचाओ, बुराई से हाथ मत लगाओ उसको कूचे काट करके। फयाखुदकुम अदाबुन करीब, करीब आने वाला अजाब तुमको पकड़ लेगा। किसी भी तरह की अगर तुमने तकलीफ पहुंचाई तो तुमको करीब आने वाला अजाब पकड़ लेगा। किसी तरह की भी इनको तकलीफ मत पहुंचाओ। फाकरूहा فقال تمتعوا في داركم ثلاثه ايام, उन्होंने ऊंटनी की कूचे काट डाली यानी ऊंटनी को मार डाला। खुदार इब्ने सालिफ ने पूरी कौम के कहने के ऊपर जो है ये कारनामा अंजाम दिया। खास तौर पर वो औरत, तो साले अलैहि सलाम ने फरमाया कि तुम अपने घरों में तीन दिन अब जी लो, तीन दिन जी लो, अब बस हो गया, तुम्हारा टाइम आ गया। यानी यहाँ आयत के अंदर दार से मुराद शहरों को लिया गया है। तीन दिन जी लो और फिर जो है तुम्हारे ऊपर अजाब आएगा। क्यों तीन दिन? इसीलिए कि ऊंटनी को काट डालने के बाद उसका जो बच्चा था वो तीन दिन चीखता चिल्लाता रोता रहा और फिर दोबारा उसी चट्टान में दाखिल हो गया। अब अजाब शुरू हुआ। तो पहले दिन पूरी कौम के लोगों के चेहरे पीले पीले हो गए, दूसरा दिन आया सबके चेहरे लाल लाल हो गए, तीसरा दिन आया सबके चेहरे काले काले पड़ गए। फकौल तमत्तरू फी दारिकुम सलासत अय्याम, फिर हलाकत आएगी। दालिक वादुन गैरु मकदूब, ये ऐसा वादा है जो झूठा होने वाला नहीं है, परफेक्ट सही सच्चा होने वाला वादा है ये कि अजाब आएगा तुम्हारे ऊपर। فَلَمَّا جَاءَ أَمْرُنَا نَجَّيْنَا صَالِحًا وَالَّذِينَ آمَنُوا مَعَهُ, سو جب ہمارا حکم آ گیا ان کو ہلاک کرنے کا تو ہم نے صالح علیہ السلام کو عذاب سے بچا لیا اور ان کے ساتھ ایمان والوں کو بھی عذاب سے بچا لیا, 4000 ایمان والے تھے۔ بِرَحْمَتِم مِنَّا وَمِنْ خِزِي يَوْمِ اِذْ, ہماری رحمت سے ہم نے ان کو عذاب سے بچا لیا और उस दिन की रुसवाई से हमने उनको बचा लिया। मीम के कसरे के साथ और फतेह के साथ, दोनों तरह की इसके अंदर किरात है। मबनी की तरफ इजाफत करते हुए, फतेह वाली किरात के अंदर मबनी की तरफ इजाफत करते हुए, और उसी को अक्सरों ने लिया है। इन्ना रब्बका हुवल कवीयुल अजीज, यकीनन आपके रब बड़े ताकत वाले हैं, बड़े गालिब और बड़े जबरदस्त है। واخذ الذين ظلموا الصيحة فاصبحوا في ديارهم جاثمين, और जालिमों को एक चीख ने पकड़ लिया और वो अपने घरों में घुटनों के बल ऊंधे पड़े हुए रह गए। हजरत जिब्राइल अमीन ने एक चीख लगाई और ऐसी जबरदस्त चीख लगी कि वो उसकी आवाज को बर्दाश्त नहीं कर सके, मर गए सब। देखो इंसान के कान, दिमाग और दिल में आवाज की एक हद है, उसके ऊपर अगर आवाज पहुंच दी है तो कान के पर्दे फट जाते हैं, दिमाग मुअत्तल हो जाता है और दिल के टुकड़े हो जाते हैं। तो ये जिब्रील अमीन की चीख की आवाज इतनी भयानक थी कि उन लोगों की जो है मौत हो गई। और घरों में उल्टे पड़े घुटनों के बल मरे हुए रह गए। कअल्लम यगनौ फीहा, ये कअन्न मुखफ्फा है और उसका इस्म माजूफ है, हुम जमीर ही कअन्न हुम, ऐसे हो गए कि वो अपने शहरों में बसे ही नहीं थे, यानी बिल्कुल वो बस्ती उजड़ गई। देखो अल्लाह का अजाब आता है किसी बस्ती पर तो दो तरह होता है, बाज बस्तियों के ऊपर अजाब आता है लेकिन वो बस्तियां वैरान नहीं होती है, फिर से आबाद हो जाती है, और बाज बस्तियां ऐसी अजाब में मुब्तला होती है कि फिर वो आबाद ही नहीं हो पाती, बल्कि उसका नामो निशान रुए जमीन से हमेशा के लिए मिट के खत्म हो जाता है। इस तरह तो दो तरह का अजाब, यहां भी ऐसा ही अजाब आया का अल्लम यगनौ फीहा, होया कि वो आबादी नहीं हुए थे, ऐसी उनकी जमीन आबादी शहर वैरान और खंडर बनकर रह गए। अला इन्न थमूद कफरू रब्बहुम अला बुअदल लिथमूद, ऐसा अभी भी होता है। कई साल पहले उस्मानाबाद लातूर किल्लारी में जलजला आया था तो बहुत सी आबादियां ऐसी हो गई, कल्लम यगनौ फीहा। फिर 2000 में कच्छ में जलजला आया तो वहां भी कुछ आबादियां ऐसी हो गई, कल्लम यगनौ फीहा, जैसे कभी यहां आबादी ही नहीं थी ऐसा हो गया। ध्यान से सुनो कि कौम समूद ने अपने रब का को अपने रब के साथ कुफ्र किया, अपने रब के साथ कुफ्र किया तो लानत हो, अल्लाह की रहमत से दूरी हो कौम समूद के साथ, मुनसरिफ और गैर मुनसरिफ दोनों पढ़ा जाएगा। मुनसरिफ पढ़ेंगे तो फर्द का नाम, गैर मुनसरिफ की सूरत में कबीले का नाम। जी
सल्लल्लाहु अलैहि वसल्लम ने कहा ए मेरे कौम, भला तुम देखो तो सही अगर के मैं एक वाज़ह दलील पर हूँ अपने रब की तरफ से और मुझको उसकी तरफ से नबूवत की शक्ल में रहमत अदा की गई है, बस अगर मैं उसकी नाफरमानी करूँ तो अल्लाह ताला के अज़ाब से मुझे कौन बचाएगा, और तुम तो मुझको हुक्म करके गुमराही में बढ़ाते ही चले जाते हो। ए मेरी कौम, ये अल्लाह ताला की तरफ से अल्लाह के मबनी है जो तुम्हारे लिए एक निशानी है, ये हाल है उसका आमिल इशारा है, तुम इसको छोड़े रखो अल्लाह ताला के।
वलकद जाअत रुसुलुना इब्राहीम बिल बुशरा कालू सलामा काल सलाम कालू सलामा قال سلام فما لبث أن جاء بعجل حنيذ। देखो असल तो लूत अलैहि सलाम का किस्सा है, चूंकि मुअज़्ज़ब कौमों का तस्किरा हो रहा है और कौमी इब्राहिम के ऊपर ऐसा कोई मुमूमी अजाब आया नहीं, असल है लूत अलैहि सलाम, लेकिन उसकी तमहीद में हजरत इब्राहिम अलैहि सलाम का तस्किरा है। हमारे भेजे हुए फरिश्ते इब्राहिम अलैहिस्सलाम के यहाँ पहुंचे खुशखबरी लेकर के, काय की खुशखबरी, इब्राहिम तुम्हारी पहली पुरानी बीवी सारा को इसहाक नाम का बेटा होगा और याकूब नाम का पोता भी तुमको देखने को मिलेगा, ये बशारत लेकर के फरिश्ते आए। चूंकि इब्राहिम अलैहिस्सलाम लूत अलैहिस्सलाम दोनों का असल वतन इराक, इराक वाले ईमान नहीं लाए तो वहां से दोनों चचा भतीजे ने हिजरत की, हजरत सारा भी हिजरत में शामिल, तीन आदमी की जमात निकली हिजरत करके और यहाँ आ गए फलस्तीन के इलाके में। फिर हजरत लूत अलैहिस्सलाम सदूम चले गए और इब्राहिम अलैहिस्सलाम फलस्तीन में रह गए, तो असल वहां है जाना फरिश्तों को, लेकिन जिमनन यहाँ ये काम भी निमटाते जा रहे हैं कि अल्लाह आपकी बांझ बीवी सारा को इसहाक नाम का बेटा देंगे और फिर आइंदा उससे पोता भी होगा आपको। कितने फरिश्ते आए थे, तो एक कॉल के अंदर ये है कि जिब्राइल अमीन आए, साथ में मीकाइल और इसराफील आए, गोया तीन फरिश्ते आए। दूसरा कॉल ये है कि 9 फरिश्ते आए, तीसरा कॉल ये है कि 12 फरिश्ते आए, चौथा कॉल ये है कि 8 फरिश्ते आए, पांचवा कॉल ये है कि 11 फरिश्ते थे, सब खूबसूरत नौजवानों की शक्ल के अंदर आए اور آتے ہی فرشتوں نے کیا کہا؟ سلام. جملہ فعلیہ ہے، سلمنا سلامن. تو ابراہیم علیہ السلام نے جواب میں کہا سلام، تمہارے اوپر بھی سلامتی ہو. ابراہیم علیہ السلام نے جملہ اسمیہ استعمال کیا چونکہ اس کے اندر دوام اور ثبات ہوتا ہے. ملائکہ نے جملہ فعلیہ استعمال کیا. تو ملائکہ نے جو آ کے سلام کیا اور ابراہیم علیہ السلام نے جو جواب دیا اس کی مختصر تعبیر ہے قرآن میں، سلامن سلامن، کہ ملائکہ نے آ کے سلام پیش کیا، ابراہیم علیہ السلام نے وعلیکم سلام کا، یہ تعبیر ہے. یا یہ کہ ہے یہ شریعت ابراہیمی کے زمانے کا سلام، سلامن اور سلامن، اور اس امت کے لیے ہے السلام علیکم ورب العالم. اور ابراہیم علیہ السلام رکے نہیں اور جلدی سے جو ہے بھنا ہوا بچڑا لے آئے، بعجلن حنیز، بھنا ہوا بچڑا لے آئے. تو گویا کہ فما لبیسا، ابراہیم علیہ السلام نے مہمان جیسے آئے اکرام بالقیام کیا اور پھر اکرام بالتام کیا. بس یہی ترتیب ہونی چاہیے، مہمان آئے بھائی آپ کی قیام کا یا رکنے کا ہے، چلا جاؤ اب دسترخوان کے اوپر. یہ ترتیب اکرام بالقیام پھر اکرام بالتام. اور دوسری بات یہ ہے کہ اولی مرحلے میں جو تیار ہو لا کے رکھ دے رہے، پھر بعد میں تکلفات کرتے رہے. اسی لیے کہ مہمان سفر سے آئے ہیں، بھوکے ہیں، اب تم تکلف کرنے جاؤ تو ان کو اور دو چار گھنٹے انتظار کرنے کا. ابراہیم علیہ السلام نے جو حاضر تھا وہ حضور کر دیا، بیجلن حنیس، بھنا ہوا تلیلا بچھڑا. کہتے ہیں کہ وہ کوئلے کے اوپر زمین میں گھڑا کھود کر کے پورا وہ بچھڑا تیار ہوا تھا. ابھی ایسے بکرے بنتے ہیں، اکھا بکرا وہ زمین میں گھڑا کھود کر کے اندر دفن کر کے پورا تیار کرتے ہیں. فَلَمَّا رَآ أَيْدِيَهُمْ لَا تَصِلُ إِلَيْهِ نَكِرَهُمْ وَأَوْجَسَ مِنْهُمْ خِيفًا قَالُوا لَا تَخَفْ إِنَّا أُرْسِلْنَا إِلَى قَوْمِ لُوطٍ. عربوں میں بہت عام ہے ایسے بکرے کھانا، کوئی سیت پون کا ہے تمہاری جماعت میں؟ کوئی نہیں. سو جب دیکھا حضرت ابراہیم علیہ السلام نے ان کے ہاتھوں کو، یعنی آنے والے مہمان کے ہاتھوں کو، کہ کھانے کی طرف ان کے ہاتھ بڑھتے نہیں ہیں، کھانے کی طرف ہاتھ بڑھتے نہیں ہیں، تو ابراہیم علیہ السلام کو اچمبا ہوا. نکیرہم، اچمبا ہوا ابراہیم علیہ السلام کو، اور دل کے اندر آنے والے مہمانوں کی طرف سے خوف اور ڈر ہوا. یہ کھاتے کیوں نہیں ہیں؟ آئے مہمان، میں نے لا کے تلیلا بھنیلا بچھڑا رکھ دیا، پھر بھی یہ کھاتے کیوں نہیں ہیں یہ مہمان؟ مفسرین فرماتے ہیں اس زمانے کے اندر ایک ماحول تھا کہ اگر کوئی کسی کے گھر لوٹ مار، چوری ڈکیٹی، قتل کرنے کے ناپاک ارادے سے جاوے تو وہاں جا کے وہ پانی بھی نہیں پیتے تھے. یعنی وہ یوں سمجھتے تھے کہ اگر کسی کے گھر کا پانی پی لیا تو اب نمک حرام ہی نہیں کر سکتے. اسی لیے چور گیا، گنڈا گیا، لٹھیرا گیا، ڈاکو گیا، قاتل گیا تو وہاں جا کے پانی بھی نہیں پیتا تھا تاکہ ان کا کوئی احسان سر پہ نہ ہو. ابھی آنے والے مہمان اتنا شاندار تلیلا بچھڑا اور نہیں کھاوے تو ابراہیم علیہ السلام کو ڈر لگا کہ یہ کوئی غلط ارادے سے تو نہیں آئے، مجھے مارنے تو نہیں آئے ہیں، کہ کھا بھی نہیں رہے، ہاتھ تک نہیں بڑھا رہے. بعض مرتبہ ایسا ہوتا ہے کہ آدمی کھاتا نہیں ہے لیکن مہمان گھر والوں کو، میزبان کو خوش کرنے کے لیے خالی خالی ہاتھ تو بڑھاوے، ہاتھ لے جاوے پیچھے کرے، ادھر ادھر پلیٹ کرے، ان کو ایسا رول کرے کہ بھائی ہم کچھ کر رہے ہیں، لیکن یہ تو ہاتھ تک نہیں بڑھا رہے. لا تصلوا الیہ نکیرہم. اسی لیے ابراہیم علیہ السلام کو بڑا اچمبا ہوا کہ بھائی یہ کیا ہو رہا ہے، اور دل کے اندر خوف محسوس ہوا. طبعی خوف شان نبوت کے منافی نہیں ہے. اور دوسری بات یہ ہے کہ بڑے سے بڑے کاملوں کو بھی ہر وقت کشف ہوئے ضروری نہیں. ابراہیم علیہ السلام نبی کے مقام پر ہے لیکن نہیں پہچان سکے کہ یہ فرشتے ہیں، اسی لیے پریشان ہو رہے ہیں. قالوا لا تخف، इन्ना उरसिलना इला कौमी लूत। फरिश्तों ने कहा इब्राहिम घबराओ मत, हम तो कौम लूत की तरफ भेजे गए हैं। अब मलाइका ने तारुफ करवाया, इब्राहिम हम कोई इंसान थोड़े ही है कि तुम्हारा तलेला बछड़ा खाए, हम तो मलाइका है और मलाइका ये जाहिरी गिजा उनको चलती नहीं है, हम तो फरिश्ते हैं, कौम लूत को अजाब देने के लिए हम पहुंचे, वहां अजाब देने हम जा रहे हैं। وامرأته قائمة فضحكت, حضرت ابراہیم علیہ السلام کی بی بی سارا وہاں کھڑی تھی اور خدمت کر رہی تھی, معلوم ہوا کہ بی بی آنے والے مہمانوں کی بھی خدمت کرے, یعنی کہ نہ کہہ دے رہے کہ میرے ذمہ خدمت نہیں ہے, آنے والے مہمانوں کی خدمت بھی عورتوں کو کرنی چاہیے, یہ جو ہے انبیاء کے گھر آنے کی سنت ہے کہ انبیاء کے گھر کی عورتیں جو ہے اس طرح خدمت ضیوف کی کیا کرتی ہے, تو کہا کہ بیوی وہاں کھڑے ہو کے خدمت کر رہی تھی. اب یہاں مفسرین نے ایک اشکال کھڑا کیا ہے کہ فرشتوں کا فرشتہ ہونا تو بعد میں ظاہر ہوا, تو بیوی کیوں وہاں خدمت کر رہی تھی, پردہ کیوں نہیں کیا اس نے, یہ آنے والے مہمان تو اجنبی تھے تو عورت کیوں سامنے آ گئی. جواب ایک کہ یہ دیہاتیوں کا اس طرح معمول ہوتا ہے, دیہاتوں میں جو ہے اتنا پردے کا اہتمام ہوتا نہیں ہے, تو یہ عرب کے طرز کا یہ عمل ہوا. بعض حضرات نے یوں جواب دیا, وہ سارا بڈھی ہو گئی تھی, کافی عمر کی حضرت سارا تھی اس زمانے میں, اس لیے جو ہے اس قدر باریک پردے کا اہتمام نہیں. تیسری بات یہ ہے کہ مہمانوں کی خدمت مکارم اخلاق میں سے, اس لیے آپ جو ہے آئی لیکن بے پردہ ہو کے تو نہیں آئی, آئی مہمانوں کے سامنے پردے کے اہتمام کے ساتھ آئی ہوگی. اور چوتھی بات بعض حضرات یوں کہتے ہیں کہ فرشتوں کا فرشتہ ہونا جب معلوم ہوا تب وہ سامنے آئی, ورنہ یہ ہو سکتا ہے کہ بھائی یہ کچن ہے اور یہ سٹنگ روم ہے آگے والا, یہاں مہمانوں کو بٹھا کے کھلانا ہے, وہ دروازے پر دے دیتی ہے اور شوہر ابراہیم علیہ السلام لے کے کنچا دسترخوان پہ رکھ دیتے ہیں, ایسی کوئی ترتیب ہوئی ہو. فضحکت فبشرناها بإسحاق, وہ ہنس پڑی, حضرت سارا ہنس پڑی, او ہو لوط کے دشمن ہلاک ہو رہے, اس خوشی کے اندر وہ ہنس پڑی کہ فرشتے جا رہے ہیں ہمارے بھتیجے لوط علیہ السلام کے علاقے میں دشمنوں کو ہلاک کرنے کے واسطے, ہمارے بھتیجوں کے دشمن ہلاک ہو رہے ہیں, اس پر حضرت سارا ہنس پڑی, یہ ان کی رائے ہے. فضحکت کا مطلب یہ بھی ہے کہ بچے کی ولادت کی خوشخبری کے اوپر سارا ہنس پڑی, او ہو میں تو اتنی بڑی عمر کی بڑھیا نے اب بچہ پیدا ہوگا کیا ہوگا, فضحکت اس تعجب خیز معاملے پر وہ ہنس پڑی. فبشرناها بإسحاق, ہم نے سارا کو اسحاق کی خوشخبری دی, ظاہر ہے کہ ضمناً ابراہیم علیہ السلام نے بھی سن لیا, تو اصل بشارت جو ہے عورتوں کو دینی چاہیے ایسے موقع پر. ومن وراء اسحاق یعقوب, اور اسحاق کے بعد یعقوب نام کا پوتا بھی ہوگا, کیا مطلب, یہ تمہارا بیٹا اسحاق لمبی عمر پائے گا, اتنی لمبی عمر پائے گا کہ بڑے ہو کر نکاح کرے گا اور اس کے یہاں یعقوب نام کا بچہ ہوگا, یہ لمبی عمر یعقوب اسحاق کی جو ہے آ گئی, اس کی بشارت ہے اس کے اندر. اس لیے کہ ہو سکتا ہے نا کہ بھائی بچہ پیدا ہو اور چند دن میں انتقال کر جائے, کہ نہیں, اسحاق جو بیٹا پیدا ہوگا وہ لمبی عمر کا ہوگا, یہاں تک کہ تمہیں پوتے بھی دیکھنے کی خوشی نصیب ہوگی. اور یعقوب عقیب سے مشتق ہے, عقیب کے معنی بعد میں, چونکہ یعقوب علیہ السلام اسحاق علیہ السلام کے بعد آئے اس لیے جیکوب بولتے ہیں یہ لوگ انگریزی میں. قالت یا ویلتا االد وانا عجوز وهذا بالي شيخا, حضرت سارا کہنے لگی ہائے ہائے, کوئی بڑا معاملہ ہوتا ہے نا تعجب خیز تب یہ جملہ بولا جاتا ہے, ہائے ہائے یا ویلتا, یہ اپنا گجراتی والا ہائے ہائے نہیں ہے, ہریو بلواتے ہیں وہ, یہ عربی والا ہے یا ویلتا اور اس کا اردو ترجمہ ہے, کہ ہائی افسوس یہ کتنی بڑی بات ہے. اور الف بدلی ہوئی ہے یائے اضافت سے کہ مجھے بچہ ہوگا حالانکہ میں بڑھیا ہوں 99 سال کی اور ابھی اس عمر میں بچہ کیسے ہوگا مجھے. اسماعیل علیہ السلام پیدا ہو چکے تھے ہاجرہ کے بطن سے, 14 سال کا فاصلہ ہے دونوں کی عمر میں. اسماعیل بڑے 14 سال بڑے حضرت عیسیٰ کے مقابلے کے اندر. دیکھو حضرت سارا کی نظر مسبب الاسباب اللہ پر ہے, لیکن تعجب یہ ہو رہا ہے کہ اس عمر میں جب عام طور پر بچے ہوتے نہیں تب مجھے بچے ہوں گے, اسی لیے یہ تعجب کا اظہار کر رہے کہ 99 سال کی عمر میں. دوسری طرف کیا ہے, وہذا بالی شیخا, میرے شوہر بھی بالکل بوڑھے ہو چکے ہیں 120 سال کی عمر کے, اب اس عمر میں کیسے بچے ہوں گے. شیخان کو نصب دیا گیا ہے حال ہونے کی وجہ سے. اور عامل زا اس میں اشارہ ہے, ان ھذا لشیءٌ عجیب, یقیناً یہ تو بہت بڑی تعجب کی چیز ہے کہ اس عمر میں بچہ پیدا ہو گئے. لی ہری مینی, دو بوڑھوں کو اولاد پیدا ہوئے, یہ بہت بڑی عجیب اور تعجب کی چیز ہے. یہ حضرت سارا رضی اللہ تعالی عنہا نے کہا تو ملائکہ نے کیا کہا, قالوا اتعجبین من امر اللہ, فرشتے کہنے لگے کہ سارا اللہ کی قدرت اور اللہ کے حکم سے تو تعجب کرتی ہے. رحمت اللہ وبرکاتہ علیکم اہل البیت, اللہ کی رحمت اور اللہ کی برکت تمہارے اوپر ہو اے نبی کے گھر والوں. انہ حمید مجید, اللہ تعالیٰ تمام تعریفوں والے اور بڑے شان اور بڑی بزرگی والے. جی,
اور ہمارے بھیجے ہوئے ابراہیم علیہ السلام کے پاس خوشخبری لے کر آئے, یعنی اسحاق علیہ السلام اور اس کے بعد یعقوب علیہ السلام کے, اور فرشتوں نے کہا سلام ہے تم پر سلامتی ہو. اور ابراہیم علیہ السلام نے کہا کہ تم پر بھی سلامتی ہو. بس ابراہیم علیہ السلام تھوڑی دیر بھی ٹھہرے نہیں کہ اسی وقت ایک بھنا ہوا بچڑا لے کر آئے. پھر جب ابراہیم علیہ السلام
نے, ایک دوست سے ان کو بہت بڑی عمر میں بیٹا ہوا تو سب لوگ کھنستے ہیں یہ عمر میں آپ, تو ذہانت دیکھو کائی تھی. ابراہیم علیہ السلام کی سنت ہے سب کی بولتی بند کر دی. جی,
جب انہوں نے ابراہیم علیہ السلام نے,
مجھے ان کی استدلال سے بہت خوشی ہوئی کہ کیا زوردار استدلال کیا. جی,
کہ ان کے ہاتھ بڑھتے نہیں ہے تو ان کو اچمبا لگا. پھر انہوں نے اپنے جمعے ان کو خوف, ان کی طرف سے خوف محسوس ہوا. وہ کہنے لگے کہ ابراہیم خوف مت کرو, یقیناً ہم قوم لوط کی طرف بھیجے گئے ہیں تاکہ ہم ان کو ہلاک کریں. اور ابراہیم علیہ السلام کی بیوی سارا ان کی خدمت کے لیے کھڑی تھی. پھر وہ ہنس پڑی ان کے ہلاکت کی خوشخبری پر. پھر ہم نے اس کو اسحاق اور اس کے بعد یعقوب کی خوشخبری دی کہ وہ زندہ رہے گی.
فلما ذهب عن ابراہیم الروع وجاءته البشرى يجادلنا في قوم لوط, وہ جو فرشتوں کی وجہ سے ڈر ہوا تھا کہ وہ کھانا نہیں کھا رہے, اور ڈر کی کیفیت ختم ہو گئی چونکہ حقیقت سامنے آ گئی کہ یہ تو فرشتے ہیں اور دنیاوی کھانا کھاتے نہیں ہیں. جب ڈر کی کیفیت چلی گئی اور بچے کی خوشخبری مل گئی تو اب ابراہیم علیہ السلام قوم لوط کے بارے میں فرشتوں سے بحث کرنے لگے. یجادلونا, بحث کرنے لگے ملائکہ سے. پہلے ابتدان خوف کی کیفیت تھی تو کوئی بحث نہیں کی, لیکن جب وہ کیفیت ختم ہو گئی تو اب بحث شروع کی فرشتوں کے ساتھ کہ بھئی تم لوط کی بستی میں عذاب لے کے جا رہے ہو, کیا ضرورت ہے وہاں عذاب لے کر کے جانے کی, اس لیے کہ وہاں اللہ کے نیک بندے بھی تو رہتے ہیں, تم کیسے وہاں عذاب لے کر کے جا رہے ہو. بحث شروع کی. یہ بحث کیسی ہے, جیسے کہ ایک محتاج فقیر کریم غنی کے آگے گر گڑا کر کے عرض کرتا ہے, وہ ہے یہ بحث اور جھگڑا. نرمی کا, رحمت کا, نجات کی طلب کا, कमजोरों की नुसरत और मदद का ये झगड़ा है। ये झगड़ा दुनियावी झगड़ों की तरह नहीं कि बोला चाली हो गई, उग्र बोला चाली, गर्मा गर्मी का माहौल हो गया, ऐसा मतलब नहीं है इसका। इसका मतलब यूं कर लो कि गिड़ गिड़ा के दरखास्त करना कि फरिश्तों वहां क्या तुम अजाब लेकर के जा रहे हो उस बस्ती के अंदर। इब्राहिम अलैहिस्सलाम, इन इब्राहिम लहलीम अवाह मुनीब, हलीम थे इब्राहिम अलैहिस्सलाम। हलीम किसको कहते हैं? जो उसके साथ बदसुलूकी करे तो उसको सजा देने में जल्दी न करे, उसको हलीम कहा जाता है। बदसुलूकी करने वालों के साथ सजा में जल्दी न करे वो हलीम कहलाता है। कसीरुल नाती, नरम दिल, बहुत ज्यादा रकीकुल कल्ब, अवाह के माने कसरत से अपने गुनाह पर आ आ आ करने वाले, अवाह मुनीब। दूसरा माना है ईमान वाले और बकसरत तोबा करने वाले। तीसरा माना है अल्लाह को जो चीज पसंद न हो उससे रुजू करने वाले और जहन्नम से डरने वाले। ये तीनों माने हैं अवाह मुनीब के। तो हजरत इब्राहिम अलैहिस्सलाम ने क्या बहस की? अतुहलिकुन, क्या तुम हलाक करोगे ऐसी बस्ती को जिस बस्ती के अंदर 300 ईमान वाले रहते हो? यानी वहां इतने सारे ईमान वाले हैं जो ईमान वाले अजाब के मुस्तैक नहीं है, तो वहां आप क्यों अजाब देने जाओगे? फिर कहा फरिश्तों ने कि नहीं, ऐसी बस्ती में तो हम ईमान अजाब देने नहीं जाते। इब्राहिम अलैहिस्सलाम ने कहा क्या तुम ऐसी बस्ती को हलाक करोगे जिसमें 200 ईमान वाले हो? फरिश्तों ने कहा नहीं। इब्राहिम अलैहिस्सलाम ने कहा जिस बस्ती के अंदर 40 ईमान वाले हो क्या वहां हलाक करने जाओगे? कहा नहीं। फिर इब्राहिम अलैहिस्सलाम ने कहा कि तुम क्या ऐसी बस्ती को हलाक करने जाओगे जिसमें 14 ईमान वाले हो? फरिश्तों ने कहा कि नहीं। इब्राहिम अलैहिस्सलाम ने कहा कि अगर बस्ती में एक भी ईमान वाला हो क्या तुम अजाब दोगे? फरिश्तों ने कहा नहीं। गर्ज ये कि ईमान की बरकत से अजाब रुक जाता है। इब्राहिम अलैहिस्सलाम तवज्जो दिलाना चाहते कि वहां तो लूत और बहुत सारे ईमान वाले हैं, फिर तुम कैसे वहां अजाब दोगे? जरा इस पहलू को भी देख लो कि वहां कितने सारे मोमिनीन मौजूद है, उनके होते हुए कैसे तुम लोग अजाब जो है दोगे वहां जाकर के। قال ان فيها لوطا قالوا نحن اعلم بمن فيها। इब्राहिम अलैहिस्सलाम ने कहा वहां तो लूत भी रहते हैं, यानी एक मर्दे मोमिन तो है ना। तो फरिश्तों ने कहा हमको मालूम है कि वहां कौन कौन रहते हैं। देखो ये जो मुख्तलिफ तादाद इब्राहिम अलैहिस्सलाम के सवाल में आई, मुमकिन है कि मुख्तलिफ आबादियों के एतबार से, सदूम, आमूरा, सबूबीम, ये सब मुख्तलिफ शहर थे उनके। तो किसी बस्ती में 300 ईमान वाले, किसी में 100 ईमान वाले, किसी में 40, किसी में 14, अलग अलग तादाद के एतबार से हो सकता है ये सवाल। फलम्मा अताल मुजादलत, उनके साथ बहस थोड़ी जरा लंबी हो गई, तो फरिश्तों ने क्या कहा? या इब्राहिम आरिद अन हादा, इब्राहिम ये बहस जाने दो, तुम जो बहस कर रहे हो ना हमसे कि वहां ईमान वाले हैं उनके होते हुए कैसे अजाब दोगे, लूत अलैहिस्सलाम है उनके होते हुए कैसे अजाब देंगे, ये बहस जाने दो। इन्नहु कद जाअ अम्रु रब्बिक, यकीनन आपके रब का हुक्म आ चुका उनको हलाक करने का। व इन्नहुम आतीहिम अजाबुन गैरु मरदूद, और यकीनन उन लोगों के पास अल्लाह का अजाब आएगा जो किसी तरह टलने वाला है ही नहीं, गैरु मरदूद, टलने वाला नहीं है, अजाब तय शुदा है उन लोगों के ऊपर। जी
जब इब्राहिम अलैहिस्सलाम से खौफ दूर हो गया, फिर उनको बच्चे की खुशखबरी दी, फिर इब्राहिम अलैहिस्सलाम हमारे भेजे हुए फरिश्तों के साथ बहस करने लगे कौमे लूत के बारे में। इब्राहिम अलैहिस्सलाम बड़े हलीम थे और बड़े तौबा करने वाले, रुजू करने वाले थे, तो उन्होंने फरिश्तों से कहा क्या तुम ऐसी बस्ती को हलाक करोगे जिसमें 300 मोमिन है? फरिश्तों ने कहा नहीं। پھر کہا کہ تم ایسی بستی کو ہلاک کروں گے جس میں 200 مومن رہتے ہیں. فرمایا کہ نہیں, کیا تم ایسی بستی کو
ہلاک, انتظام ہو چکا تھا کہ مومنین کو الگ کر دیا جائے گا پھر عذاب دیا جائے گا, یہ نظام بن چکا تھا. لیکن ملائکہ نے وہ نظام کی وضاحت نہیں کی, ابراہیم علیہ السلام نے بحث کی, درخواست کر دی. جی,
کیا تم ایسی بستی کو الگ کروں گے جس میں 40 مومن رہتے ہیں؟ تو فرمایا کہ نہیں.
ولما جاءت رسلنا لوطا سيء بهم وضاق بهم ذرعا, کام پورا ہو گیا مدینۃ الخلیل میں, خوشخبری بھی دے دی, بات چیت ہو گئی, فرشتے وہاں سے روانہ ہو گئے اور سیدھے صدوم پہنچے, لوط علیہ السلام کے یہاں مہمان. لوط علیہ السلام بھی نہیں پہچان سکے کہ بھائی آنے والے ملائکہ ہے, وہ سمجھے کہ یہ گورے گورے نوجوان سب میرے یہاں آئے, اپنی قوم کی عادت وہ لوگ وہ جانتے تھے, اسی لیے فوراً لوط علیہ السلام ٹینشن میں آ گئے. اور جب آئے ہمارے بھیجے ہوئے فرشتے لوط علیہ السلام کے گھر, تو ان کے آنے کی وجہ سے لوط علیہ السلام کو بہت برا لگا, ان کی وجہ سے غم زدہ ہو گئے. ارے یہ میرے مہمانوں کے ساتھ ابھی بدسلوکی کریں گے, ابھی میرے مہمانوں کے ساتھ جو یہ لوگ خراب سلوک کریں گے, فوراً غم زدہ ہو گئے اور ان کا دل گھٹنے لگا, سینہ تنگ ہونے لگا. اسی لیے کہ آنے والے مہمان گورے گورے چہرے والے تھے مہمان کی شکل میں, لہذا ان پر قوم کا خطرہ لاحق ہو گیا, قوم والے آئیں گے. تو حضرت لوط علیہ السلام کیا کہنے لگے, وقال هذا يوم عصيب, یہ تو بہت مشکل دن ہے میرے واسطے, ایک طرف مہمان کا اکرام, دوسری طرف قوم کی بری عادت, بہت مشکل دن ہے آج میرے واسطے, کیا کروں میں اپنے آپ کو بچانے کے لیے. وجاءه قومه يهرعون اليه, کہتے ہیں کہ ان کی یہ جو بیوی تھی نا وہ جاسوسا تھی, لوط علیہ السلام کی ایمان تو لائی نہیں تھی, جاسوسا تھی. حضرت لوط کی یہاں کوئی مہمان آوے گورے خوبصورت نوجوان, تو فوراً اپنی قوم کو وہ اطلاع دے دیتی تھی, اور اس زمانے میں موبائل تو تھے نہیں, تو اطلاع کیسے دیتی تھی کہ دن کے اندر وہ دھواں کرتی تھی, دھواں, ہرے تازے لکڑے جلاوے تو دھواں ہوئے, تو دھواں سے لوگ سمجھ جاتے تھے یہ ایک اشاریہ تھا, اور رات میں وہ آگ جلاتی تھی جس کی روشنی سے لوگوں کو اندازہ ہو جاتا تھا, اور لوگ کو وہ اطلاع دیتی تھی کہ ہمارے یہاں ایسے مہمان آئے تم آ جاؤ. تو اس نے اطلاع کر دی قوم کے لوگوں کو کہ ہمارے یہاں اس طرح خوبصورت نوجوان چھوکرے آئے ہیں, تو وہ سب دوڑتے دوڑتے آئے. آئے لوط علیہ السلام کی قوم کے لوگ, جب ان کو پتا چلا دوڑتے ہوئے, وَمِن قَبْلُ كَانُوا يَعْمَلُونَ السَّيِّئَاتِ وَجَاءَهُ قَوْمُهُ يُهْرَعُونَ إِلَيْهِ وَمِن قَبْلُ كَانُوا يَعْمَلُونَ السَّيِّئَاتِ, اور ان مہمانوں کے آنے سے پہلے بھی یہ لوگ برے کاموں میں مبتلا تھے ہی تھے, برے کام ان کی پرانی عادت تھی, اور وہ ہے مرد کے ساتھ دبر کے راستے سے بد فعلی کرنا, یہ ایسی گندی عادت کے مزاج کے لوگ تھے, اسی لیے یہ دوڑے ہوئے آئے. حضرت لوط علیہ السلام بہت پریشان ہوئے, بہت پریشان ہوئے. جب پریشان ہوئے تو عجیب عجیب پیشکش آپ نے شروع کر دی لوط علیہ السلام نے, مہمان کی مہمانداری اور مہمان کی حفاظت کے خاطر کتنی بڑی پیشکش کی, دیکھو نی. قال یا قوم ہؤلاء بناتی ہن اطہر لکم, اے میری قوم یہ میری لڑکیاں ہیں وہ تمہارے لیے پاکیزہ ہے, ان سے نکاح کرو اور جمع کرو. کیوں مہمان کے ساتھ اور وہ بھی بد سلوک, بد فعلی, بد فعلی فی ذاتی ہی برا عمل, اور وہ بھی آنے والے مہمانوں کے ساتھ, باہر کے لوگوں کے ساتھ, یہ ڈبل ڈبل بد فعلی, غلط کام کیوں کرتے ہو؟ اگر تمہیں شہوت پوری کرنی مقصود ہے, لو میری بیٹیاں ہیں, نکاح کرو, شہوت پوری کرو تم لوگ. اب سوال کھڑا کیا مفسرین نے یہاں پر کہ قوم تو پوری دوڑ کے آئی, تو کیا نوح لوط علیہ السلام کے گھر میں اتنی ساری لڑکیاں تھی؟ نہیں, دو چار تھی. تو پھر ہاؤلائی بنا دی کا کیا مطلب؟ उनके बड़े बड़े सरदारों को आपने पेशकश की कि तुम मेरी बेटियों से निकाह करके शहवत पूरी करो, बाकी लोगों को तुम कंट्रोल करो, ये बद फैली और वो भी मेहमानों के साथ बिल्कुल मुनासिब नहीं है। और बाद मुफस्सिरीन ने बनाती से मुराद लिया पूरी कौम की लड़कियां, क्योंकि वो नबी की रूहानी बेटियां होती है, का अगर तुम्हें शहवत पूरी करनी हो तो कौम में लड़कियों की क्या कमी है, जाओ निकाह करो और वहां शहवत पूरी करो, यहां क्यों दौड़ करके आए बदफैली करने के वास्ते। ये भी मुराद लिया है, कितनी बड़ी पेशकश कर दी आपने सामने से। इससे मालूम हुआ कि लड़की का बाप खुद निकाह की पेशकश कर सकता है, इस आयत से मालूम हुआ लड़की का बाप खुद निकाह की पेशकश कर सकता है। हमारे माशरे के अंदर जो उसको ऐब समझा जाता है वो ऐब ही है, यानी इसको ऐब समझना ऐब है, वरना मंसूस है कि लड़की का बाप निकाह की खुद पेशकश कर सकता है। किसी के घर लड़की और आप जैसा नेक साले कोई लड़का उसके जहन में आवे तो कह सकता है कि भाई आपके अब्बा को, आपके घर वालों को, कि आपका ये शरीफ सआदतमंद नेक साले मुत्तकी हाफिज आलिम खारी ये बच्चा है, उसके साथ हम अपनी बच्ची का पैगाम देना चाहते हैं, जायज है, ये साबित है। देखो खुद लूत अलैहि सलाम ने पेशकश की और हदीस में भी वाकियात मौजूद है उसके, तो मलाइका ने हजरत लूत अलैहि सलाम को तब जाके कहा हजरत घबराओ मत, ये हमको कुछ नहीं कर सकते, मत घबराओ, हम तो मलाइका है। कहते हैं कि लूत अलैहि सलाम ने घर के दरवाजे बंद कर लिए तो शहवत के मारे दीवार कूद कूद के आने लगे, अभी भी ऐसा ही है, वो दीवार कूद के जाते हैं शहवत के मारे लोग, वाड़ कूदते हैं, दीवार कूदते हैं। तो ये तो पुराना तर्ज है, कौमे लूत के जमाने से चलाया हुआ, तो दीवार कूद के आने लगे घर के अंदर, तो हजरत इब्राहिम जी फरिश्तों ने जो है अपने पर फैलाए और पर मारे तो सब अंधे हो गए, सब अंधे, और पीठ फिरा के भागे, बचाओ बचाओ लूट के घर जादूगर आए, बचाओ लूट के घर जादूगर आए, ने भागते भागते धमकी दे रहे लूट आज मेहमान के जरिए तू हमारा मुकाबला करता है, मेहमान को जाने दे, कल हम तेरे साथ क्या सुलूक करते हैं। हुन्ना अतहरु लकुम, ये तुम्हारे लिए पाकीजा तरीका है, यानी कि औरत से शादी करके शहवत पूरी करना। फत्तकुल्लाह वला तुखज़ूनी फी ज़ाइफी, तुम अल्लाह से डरो और मेहमान के बारे में मुझे रुसवा मत करो। लूत अलैहि सलाम समझा रहे हैं, अलैस मिनकुम रजुलुर रशीद, वाह क्या तुम्हारे अंदर कोई भला मानस नहीं है। बाज मुतरजिमिन ने यह तर्जुमा किया है उर्दू में, क्या तुम्हारे अंदर कोई भला मानस नहीं है, यानी तुम्हारे अंदर कोई समझदार आदमी नहीं है जो तुम सबको कंट्रोल में रखे, क्या तुम सब आवारा और आजाद हो, कोई भी तुम्हारे अंदर कोई ऐसा नहीं है कि जिसको दो बात हम समझाए और वो समझे और कौम को बुरी राह से बचा करके रखे। रजुलुन रशीद किसको कहते हैं, अल्लामा सुयूती फरमाते हैं, कितनी प्यारी तौजीह की आज के दिन के मुनासिबत से, जो अम्र बिल मारूफ करता हो नहीं अनिल मुनकर करता हो उसको रजुलुन रशीद कहा जाता है। قَالُوا لَقَدْ عَلِمْتَ مَا لَنَا فِي بَنَاتِكَ مِنْ حَقٍّ وَإِنَّكَ لَتَعْلَمُ مَا نُرِيدُ, قوم کے لوگ کہنے لگے لوط آپ کو معلوم ہے کہ ہم کو تمہاری لڑکیوں میں کوئی دلچسپی نہیں ہے, تمہاری لڑکیوں میں ہم کو کوئی دلچسپی نہیں, سیوتی نے کیا ترجمہ کیا, ہم کو تمہاری لڑکیوں کی کوئی ضرورت نہیں ہے, आपको तो मालूम है कि जो हमारा मतलूब और मकसूद है मर्दों से ख्वाहिश पूरी करना, फितरत मस्क हो जाती है नहीं तो फिर आदमी दूसरी चीज के मुतालबे करता है, और मुतवातिर ये खबरें पहुंचती है कि जिन लोगों को लड़कों के अंदर दिलचस्पी हो जाती है होमोसेक्स के अंदर, तो वो लोग जो है औरतों के साथ जो है फिर शहवत पूरी करने के अंदर उनको कोई दिलचस्पी नहीं होती है। ये कुरान का बतलाया हुआ जो है नुक्ता है। قال لو ان لي بكم قوه او اوي الى ركن شديد. لوط علیہ السلام کیا کہنے لگے, کاش کہ میرے پاس کوئی طاقت ہوتی, یعنی طاقت ہوتی اور میں تمہارا دفاع کرتا, مقابلہ کرتا میں تمہارا, تم جیسے خبیص الدہر لوگوں کو میں ہکالتا, یا میں کوئی بڑی زوردار چیز کا سہارا لیتا, مضبوط سہارا میں لیتا. کیا مطلب اس آیت کا؟ دیکھو لوط علیہ السلام کا یہ وطن نہیں ہے سدو مامورا سبو بیری, آپ کا وطن تھوڑا ہی ہے, آپ کا وطن تو عراق, وہاں سے ہجرت کر کے یہاں آئے تھے, اسی لیے کوئی آپ کا نسبی خاندانی رشتہ دار یہاں نہیں ہے. اور دیکھو قریش مکہ ایمان نہیں لائے بہت سارے, لیکن انہوں نے نسب کی بنیاد پر حضور کی مدد کی, خاندان کی بنیاد پر مدد کی. شیعہ ابی طالب کا جو مقاطعہ چلا اس میں بہت سے مشرکین شامل تھے کہ جو حضور کے ساتھ مقاطعے میں ساتھ رہے محض نسب اور خاندان کی بنیاد کے اوپر. چچا ابو طالب نے حضور کی زندگی پر مدد کی نسب اور خاندان کی بنیاد کے اوپر, گرچہ وہ ایمان نہیں لائے. تو نسب اور خاندان اور رشتہ داری کی بنیاد پر بھی تعاون ہوا کرتا ہے. یہاں تو میں پردیسی آدمی دوسری جگہ سے آ کے یہاں بسا, یہاں کوئی میرا مدد کرنے والا نہیں اور تم ظلم کرتے چلے جا رہے ہو. اس لیے لوط علیہ السلام نے کہا لو ان لی بکم قوتن او آوی الى رکن شدید, کاش کہ میرا کوئی خاندان ہوتا, میرے رشتہ دار ہوتے, میرے تعلق والے ہوتے جو ایسے نازک موقع کے اوپر میری مدد کرتے. مفسرین کہتے ہیں لوط علیہ السلام کے بعد جتنے بھی انبیاء مبعوث ہوئے تو وہ انہی کے خاندان میں سے ہوئے, علاقے کے خاندان میں سے. بعد میں یہی ہوا تاکہ کم سے کم خاندان والوں کی پناہ ملے, ان کا تعاون ملے, ان کی مدد ملے. یہ بعد میں یہی سلسلہ رہا تمام انبیاء کے دور کے اندر. اس آیت پر نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا اللہ میرے بھائی لوط پر رحم فرماوے, وہ رکن شدید ہی کی تو پناہ لے رہے تھے, یعنی اللہ کی پناہ ہی میں تھے. عشیرتن, کوئی خاندان ہوتا جو میری مدد کرتا اور میں تمہاری اچھی طرح پکڑ کرتا. ملائکہ نے دیکھا کہ لوط علیہ السلام بہت پریشان ہے, بیٹیوں کی پیشکش کر دی, افسوس کیا کہ میرا خاندان ہوتا تو میری مدد کرتا. تب جا کے ملائکہ نے اظہار کیا قالوا يا لوط انا رسول ربك, فرشتے کہنے لگے اے لوط ہم آپ کے رب کے بھیجے ہوئے, لن يصلوا اليك, وہ تم کو برائی کی نیت سے ہاتھ بھی نہیں لگا سکیں گے, تمہارے گھر میں آ بھی نہیں سکیں گے اور کچھ بھی نہیں کر سکیں گے. نفی تاکید بلن کے ساتھ ملائکہ نے کہا فاسر باهلك بقطع من الليل, اب مومنوں کو نافرمانوں کو الگ الگ کرنا تھا, اس کی تدبیر بدلائی جا رہی ہے کہ رات کے کسی حصے میں آپ ایمان والوں کو لے کر روانہ ہو جاؤ. اہل سے مراد مومنین ہے, یاد رکھنا, ایمان والوں کو لے کر کے آپ روانہ ہو جاؤ رات کے کسی حصے میں. روانگی کے آداب, ولا یلتفت منکم احد, تم میں سے کوئی بھی پیچھے مڑ کے نہ دیکھے, آگے دیکھتے ہوئے چلے. اسی لیے امیر پیچھے رہے رہے تاکہ کسی کو پیچھے نہیں دیکھنے دے رہے. ولا یلتفت منکم احد, اور یہ کیوں منع کیا گیا؟ ہولناک مناظر پر نظر نہ پڑے, اسی لیے چونکہ جیسے مومنین وہاں سے نکلیں گے عذاب چالو ہوگا, بھیانک مناظر چالو ہوں گے, تو اگر پیچھے مڑ کے دیکھیں گے تو بھیانک منظر دیکھنے پڑیں گے, اور اللہ مومنوں کو بھیانک مناظر دیکھنے سے بھی بچانا چاہتے تھے. بھیانک مناظر کی تکلیف تو کیا ہوئے, دیکھنے سے بھی بچانا چاہتے تھے, چونکہ دیکھنے سے بھی دل دماغ پر ایک اثر ہوتا ہے, اور اللہ حضرت لوط اور مومنین کو بچانا چاہتے تھے, اس لیے کہا پیچھے مڑ کے نہیں دیکھنے کا, تاکہ وہ ہولناک منظر نہ دیکھے جو ان کے اوپر نازل ہونے والا ہے. الا امرأتک, مگر آپ کی بیوی, پتنی آپ کے ساتھ نہیں رہے گی, آپ کی ہدایت پر نہیں رہے گی. रफा के साथ अहदुन से बदल वाके हो रहा है। एक किरात के अंदर जो है नसब है, उस सूरत में अहल से इस्तिस्ना होगा, यानी तुम्हारी बीवी तुम्हारे साथ चलेगी ही नहीं, या ये कि चली लेकिन उसने पीछे मुड़ के देखा। अहद से बदल होगा तो क्या होगा कि चली लेकिन पीछे मुड़ करके देखा उसने, और दूसरे कॉल के अंदर यह है कि चली नहीं साथ में। इन्नहु मुसीबुहा मा असाबहुम, उस पत्नी को भी वही अजाब पहुंचेगा जो कौम के लोगों को अजाब पहुंचने वाला है। कहा गया कि वो निकली नहीं, और कहा गया कि निकली और पीछे मुड़ के देखा तो उसके ऊपर अजाब आया। क्योंकि पीछे मुड़ के देखा तो भयानक अजाब देख रही है वो, तो क्या बोली, वा कौमा, हाय हाय मेरी कौम मर रही है। तो एक पत्थर आया और उसको भी वहीं मार डाला, वाइला को वहीं पता दिया उसको। इसलिए कुछ आगे निकल करके वो बीवी की कतलगाह बतलाई जाती है। सदुम की आबादी से थोड़ा बाहर निकल कर गए, एक मखसूस जगह है कि यहाँ वो बीवी कत्ल हुई थी, उससे भी पता चल रहा है कि वो कुछ चली थी साथ में, फिर उसने पीछे मुड़ के देखा और वहां के पत्थर ने उसको अलग कर दिया। और ईमान वाले पूछ रहे हैं कि भाई हलाकत का वक्त कब आएगा इन लोगों के ऊपर, यानी इनके ऊपर अजाब कब आएगा, तो जवाब मिला, इन मौइदहुम सुबह, इनके अजाब का वादा सुबह है, सुबह सवेरे इनके ऊपर अल्लाह का अजाब आएगा। तो अहले ईमान अकड़ा गए थे ना एक मुद्दत से, हजरत लूत अलैहि सलाम भी तंग आ गए तो कहने लगे आजलम इन जालिका, सुबह तो बहुत देर है, अभी तो सियाड़े की रात, तो कहा नहीं इससे जल्दी अजाब चाहिए, आजलम इन जालिका, इससे भी जल्दी अजाब चाहिए। तो फरिश्ते क्या कहने लगे, अलैसा सुबह भी करीब, क्या सुबह करीब नहीं है, सुबह तो करीब ही, अब काय की उजलत बाजी, आएगा अजाब उनके ऊपर। जी
जब हमारे भेजे हुए लूत अलैहिस्सलाम के पास आए तो लूत अलैहिस्सलाम की वजह से उनके आने की वजह से गमजदा हो गए और उनका दिल खुलने लगा, इसलिए कि आने वाले मेहमान खूबसूरत थे तो अपनी कौम की वजह से उनका खौफ महसूस किया। और लूत अलैहिस्सलाम ने कहा कि मेरे ये बड़ी मुसीबत का दिन है, और उनके पास एक कौम दौड़ते हुए आई, और वो उनके मेहमान के आने से पहले वो लोग बुरे काम में मुबतला थे, और बुरा काम मर्द के साथ बदफेली करना था। और लूत अलैहिस्सलाम ने कहा ए मेरी कौम, ये मेरी बेटियां हैं, तुम उनसे निकाह कर लो, ये तुम्हारे लिए पाकीज़ा है, सो तुम अल्लाह ताला से डरो और मुझको इस मेहमान मेरे मेहमान के बारे में जलील रुस्वा न करो, क्या तुम में से कोई भला मानस नहीं है या जो अम्र बिल मारूफ और नहीं आने मुनकर करे। तो कौम ने कहा कि तुमको मालूम है
कि फलम्मा जा अम्रुना जालना आलियहा साफिलहा, सो जब हमारा हुक्म आ गया यानी अजाब का हुक्म आ गया तो हमने उनका ऊपर का तबका नीचे कर दिया और नीचे का तबका ऊपर कर दिया, तेहो बाला कर दिया, यानी जमीन का ऊपर नीचे, नीचे का ऊपर कर दिया हमने। 4 लाख के करीब आबादी थी वहां पर इन शहरों के अंदर। जिब्राइल अमीन आए अपने पूर्वे के ऊपर इन तमाम शहरों को उठाया, एकदम सीधा उठाया कि पानी की भरे हुए बर्तन में से पानी भी उछल के बाहर नहीं निकला, इस तरह सीधा पांचों बस्तियों को जिब्राइल ने उठाया। और इतना ऊंचे उठाया कि रात के आखिरी वक्त के अंदर जो मुर्गे आवाज देते अजान देते पहले आसमान के फरिश्तों ने सुनी, कुत्तों के भौंकने की आवाज पहले आसमान के फरिश्तों ने सुनी, इतने ऊपर तक जिब्राइल उनको ले गए। और इतना सीधा उठाया कि किसी की नींद भी टूटने नहीं दी, सब नींद में मस्त सोए हुए, गफलत में अजाब देना इन लोगों को। اور پھر اتنے اوپر لے جا کر جبرائیل امین نے ان کو اسقطها مقلوبۃ الی الارض, زمین کے اوپر پلٹ کر کے ان کو گھیرا مارا, الٹا پلٹ مارا. یہ عذاب اس وقت کے اوپر ہوا. دیکھو بھائی کیسی اللہ تعالی کی عجیب و غریب کس تقدیر کی بات. بعض مفسرین نے ایک عجیب نقطہ بیان کیا تمہید اور مقصود میں, بتلایا گیا نا کہ ابراہیم علیہ السلام کا واقعہ بطور تمہید ہے, مقصود لوط علیہ السلام کا واقعہ ہے. تو تمہید اور مقصود کے اندر ربط کیا تو کہا یہاں فلسطین کا, اردن کا ہرا بھرا سرسبز شاداب علاقہ, جب اس علاقے والوں نے نافرمانی کی تو اللہ نے ہمیشہ کے لیے اس کو خیزاں بنا دیا, اجڑا ہوا بنا دیا, ہمیشہ کے لیے بنجر بنا دیا. یہ ہے مقصود کا خلاصہ کہ اردن اور فلسطین کا ہرا بھرا علاقہ صدوم اور اس کا اطراف قوم لوط کی نافرمانی کی وجہ سے ہمیشہ کے لیے بنجر بنا دیا گیا. اور تمہید میں کیا ہے, ایک بنجر چیز کو اللہ تعالیٰ نے ہرا بھرا بنا دیا. حضرت سارا کی عمر 90 سے متجاوز, یہ بنجر زمین ہے ولادت اولاد کی نسبت سے. اس عمر میں بنجر بڑھاپا, کوئی اولاد نہیں ہوتی, لیکن اس عمر کے اندر اللہ تعالیٰ نے اس زمین کو یعنی رحم سارا کو اللہ نے ہرا بھرا بنا دیا اور اس کے اندر اللہ نے اولاد عطا فرمائی. یہ تمہید اور مقصود کے درمیان میں ربط. جی.